والسلام على عباده الذين اصطفى، أما بعد، أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. يوم نقول لجهنم هل امتلأت وتقول هل من مزيد وأزلفت الجنة للمتقين غير بعيد هذا ما توعدون لكل أواب حفيظ من خشي الرحمن بالغيب وجاء بقلب منيب ادخلوها بسلام ذلك يوم الخلود لهم ما يشاءون فيها ولدينا مزيد سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم أرنا الحق حقا وارزقنا اتباعه وأرنا الباطل باطلا وارزقنا اجتنابه ربنا زدنا علما تو ان آیات کی ہم نے تھوڑا سا تفسیر ابھی نہیں پڑھی تھی پچھلے ہفتے میں نا ترجمہ غالباً ہم نے پڑھ لیا تھا تو خلاصہ تفسیر میں ترجمہ ویسے بھی ریپیٹ ہو جاتا ہے تو ہم شروع کرتے ہیں کہ یہاں سے محشر کے بقیہ واقعات کا بیان ہے کہ وہ دن لوگوں کو یاد دلائیے ٹھیک ہے یوما سے سٹارٹ کیا اللہ تعالیٰ نے اس آیت کو تو مطلب اس کا یہ ہوتا ہے کہ وہ دن ٹھیک ہے نا اب اس دن کے بارے میں اللہ تعالیٰ جو ہے وہ تفصیل بتا رہے ہیں تو اگر گرامیٹیکلی اس کو دیکھا جائے تو اس طرح سے جو لفظ یوما سے شروع ہوتا ہے تو وہ یوما مضاف بن جاتا ہے اور باقی پورا جملہ جو ہے وہ اس کا مضاف الیہ بن جاتا ہے کہ وہ دن جو ٹھیک ہے کہ نقول لجہنم ہم کہیں گے جہنم سے جس دن کے ہم دوزخ سے کفار کو اس میں داخل کرنے کے بعد کہیں گے ٹھیک ہے یعنی کافر داخل کیے جا چکے ہوں گے پھر اللہ تعالیٰ جو ہے وہ جہنم سے خطاب کریں گے کہ تو بھر بھی گئی حلم تلا تھی کیا تو بھر گئی امتلا یم تلیو کا مطلب ہوتا ہے بھر جانا تو کیا تو بھر گئی ہے وہ تقولو اور وہ کہے گی حل مم مزید کیا مزید بھی ہے مزید میں سے بھی اور بھی چیزیں ہیں ٹھیک ہے میرے اندر ڈالنے کے لیے تو جہنم جو ہے وہ گویا کہ ایک اللہ تعالیٰ کی ایک مخلوق ہے مخلوق تو ہے نا جنت بھی اور جہنم بھی تو اس کو بھی اللہ تعالیٰ اس دن گویائی عطا فرمائیں گے گویائی کہتے ہیں بات کرنے کی طاقت کو ability to speak تو وہ باقاعدہ کلام کرے گی اور کہے گی کہ کیا کچھ اور بھی ہے تو اب یہ کیوں پوچھے گی تو اس کو تفصیلاً بیان فرما رہے ہیں کہ یہ پوچھنا جہنم کا یہ پوچھنا شاید کفار کو اور زیادہ ڈرانے کے لیے ہو کہ جواب سن کر ان کے دل میں دوزخ کی اور بھی زیادہ ہول پیدا ہو جائے جیسے ہم بھی تو ہولاتے رہتے ہیں نا تو وہ ہولنے کا مطلب کیا ہوتا ہے خوف ڈر فکر تو ہول پیدا ہو جائے کہ ہم کیسے غضب کے ٹھکانے پر پہنچے ہیں جو سب کو کھا جانا چاہتی ہے اور جہنم کی طرف سے حل میں مزید کا جواب بھی غالباً اسی غیظ و غضب کا مظاہرہ ہے جو جہنم کو خدا کے دشمن کفار کے ساتھ ہے یعنی جہنم کو جو ہے نا اللہ تعالیٰ کے دشمنوں کے ساتھ دشمنی ہے کفار کے ساتھ دشمنی ہے تو اب ہمیں بھی سوچنا چاہیے کہ ہم ایمان والے ہیں اور ہم یہ تمنا رکھتے ہیں کہ ہم اللہ تعالیٰ کے دوستوں والی جگہ پہ پہنچیں دشمنوں والی جگہ پہ نہ پہنچیں تو کیا ہمارے دل کے اندر کفر اور کافری سے نفرت نہیں ہونی چاہیے جہنم تک کے اندر کافروں سے نفرت ہے تو ہمارے اندر بھی کافروں سے نفرت ہونی ضروری ہے ٹھیک ہے نا کفر اور کافری سے اب کافروں سے نفرت کا مطلب کیا ہوتا ہے کافروں سے نفرت کا مطلب جو ہے وہ بحیثیت انسان ان سے نفرت نہیں ہوتا بلکہ ان کے کفر کی وجہ سے ان سے نفرت ہوتا ہے جب یہ کفر ختم ہو جائے تو یہ نفرت بھی ختم ہو جائے ٹھیک ہے تو کفر سے اور کافری سے نفرت کا مطلب جو ہے نا وہ کسی انسان سے نفرت کرنا نہیں ہوتا بلکہ اس کے گناہ سے اس کے عمل سے نفرت کرنا ہوتا ہے لیکن غلطی ہم سے یہ ہو جاتی ہے کہ ہم انسان سے محبت کے ساتھ ساتھ نا اس کے عمل سے بھی یا تو محبت کرنا شروع کر دیتے ہیں चाहे वो जो भी अमल करता हो, वी डोंट केयर, ठीक है ना। तो हम उसके अमल को या तो इग्नोर करना शुरू कर देते हैं, या फिर हम बाकायदा उसके अमल से भी मोहब्बत करना शुरू कर देते हैं, ठीक है ना। जिस तरह से जस्टिफिकेशन देना शुरू कर देते हैं कि हाँ भाई ये भी तो बस एक काम करते हैं, जिस तरह से हम कोई काम करते हैं उसी तरह से ये भी काम करते हैं, जिस तरह हम खुदा की इबादत करते हैं, हम खुदा को मानते हैं उसी तरह वो भी खुदा को मानते हैं, बस ज्यादा से ज्यादा शक्ल का फर्क है, सूरत का फर्क है, हम इस तरह से मानते हैं वो उस तरह से मानते हैं। इस तरह से जो सोचना है ना, ये इंसान के ईमान को जाया कर देता है, ठीक है ना। अगर काफिरों के बारे में इस तरह से सोचना शुरू कर दिया कि बस उनका एक जरा सा डिफरेंट तरीका है खुदा को मानने का, तो बंदा फिर मुसलमान नहीं रहता, उसके बाद उसका ईमान खत्म हो जाता है, ठीक है ना। बहुत सारे ना ये कुफार के साथ रहने वाले लोग जो होते हैं ना, चाहे वो इंडिया में रह रहे हों, चाहे अमरीका और यूरोप में रह रहे हों, या ऑस्ट्रेलिया में रह रहे हों, जहाँ पर कि मेजोरिटी जो होती है वो काफिरों की होती है ना, तो वो बहुत ज्यादा मुतासर हो जाते हैं अपने साथ रहने वाले काफिरों से, बहुत ज्यादा मुतासर हो जाते हैं। इस मौजू के ऊपर हमने बहुत तफसीली बात करी है पिछली तफसीर की क्लासों के अंदर, दीन एसेंशियल्स के अंदर बात करी थी या आपकी क्लास में बात करी थी, ये मुझे याद नहीं है, लेकिन बहुत तफसील से बात करी थी कि जब हम काफिरों के साथ उठते बैठते हैं, अल्लाह ताला को ना मानने वाले, अल्लाह के रसूल अलैहिस्सलाम को ना मानने वाले लोगों के साथ जब हम बहुत उठते बैठते हैं ना, ठीक है ना, तो उसमें ना फिर अगर हमारा ईमान मजबूत ना हो, अगर हमारा उलमा मशायख के साथ ताल्लुक निस्बत मजबूत ना हो, अगर ना हो तो क्या होता है कि हमें उन काफिरों के ना पर्सनैलिटीज जो है ना वो हमें अट्रैक्ट करने लगती हैं। क्यों अट्रैक्ट करने लगती हैं, पर्सनैलिटीज अट्रैक्ट क्यों करने लगती हैं, इसलिए कि हम उनसे जो मिलते बैठते हैं ना, वो हम अपने स्कूल कॉलेज के अंदर मिलते बैठते हैं, ठीक है। इंडिया में रहते हैं, मुसलमान हैं, वो भी उसी स्कूल कॉलेज में जाते हैं जिसके अंदर हिंदू स्कूल कॉलेज में जाते हैं, वो भी उसी वर्क प्लेस में काम करते हैं जिस वर्क प्लेस में हिंदू काम करते हैं। तो अब वर्क प्लेस में या स्कूल कॉलेज के अंदर जो काफिर आते हैं ना अपने घर से उठ करके, तो वो अपनी शख्सियत का जो अच्छा रुख होता है, शख्सियत का अच्छा रुख वो प्रेजेंट करते हैं। शख्सियत का अच्छा रुख जो होता है ना, वो इंसान घर के बाहर प्रेजेंट कर रहा होता है, ठीक है ना। तो अब जब मुसलमान अपने घर से उठ करके कॉलेज में आते हैं या दफ्तर में जाते हैं, तो वो जब काफिरों से मिलते हैं ना, तो वो काफिरों के पर्सनैलिटीज का अच्छा वाला रुख देख रहे होते हैं, बहुत ही जो खुश इखलाकी वाला रुख होता है ना, खुश इखलाकी वाला रुख देख रहे होते हैं, ठीक है। उनकी पर्सनैलिटीज का जो बुरा वाला रुख होता है वो वर्क प्लेस में और कॉलेज के अंदर नहीं नजर आ रहा होता, क्योंकि वो छुपा रहे होते हैं उस वाले रुख को। वो रुख जो है वो तो उनका घर के अंदर जाहिर होता है, लेकिन मुसलमान वो उनके घर में या तो जाते नहीं है, या घर में जाएंगे भी तो थोड़ी देर के लिए जाएंगे, ठीक है ना। तो घरों के अंदर जो उनकी पर्सनैलिटीज का नेगेटिव रुख होता है ना, वो इन मुसलमानों को नहीं नजर आ रहा होता, उनको सिर्फ पॉजिटिव रुख नजर आ रहा होता है। हर इंसान के अंदर पॉजिटिव नेगेटिव दोनों होते हैं, ठीक है। तो पॉजिटिव रुख इंसान बाहर वालों को दिखा रहा होता है, जाहिर है वो कोई नेक मुत्तकी इंसान तो नहीं होते ना, कि वो अंदर भी एक हो बाहर भी एक हो, घर में भी जैसे हो वैसे ही बाहर भी हो, ऐसा तो नहीं होता। तो बाहर जो होता है वो अच्छा रुख दिखा रहा होता है, और घर के अंदर जो है वो बुरा रुख उसका नजर आ रहा होता है। तो इन जगहों पर रहने वाले मुसलमानों को काफिरों का अच्छा वाला रुख नजर आ रहा होता है, तो इनका दिल जो है ना वो काफिरों के लिए पसीजना शुरू हो जाता है, नरम पड़ना शुरू हो जाता है, ठीक है ना, कि भाई इतने अच्छे लोग तो हैं, इतनी अच्छी तो इखलाक से बात करते हैं, ये भी है वो भी है, अमेरिका के अंदर तो और भी ज्यादा, यूरोप के अंदर इतने ज्यादा डिसिप्लिन भी हैं, और वक्त की पाबंदी भी करते हैं, और जो है वो हक भी देते हैं, और ऐसा भी करते हैं वैसा भी करते हैं, है ना। तो बहुत इंप्रेस हो जाते हैं इन काफिरों से, और इंप्रेस होते होते फिर चूंकि पीछे से अपना ईमान तो मजबूत है नहीं, अपने अकाबरीन के साथ उलमा मशाइख के साथ तो गहरा ताल्लुक है नहीं, तो फिर ना शैतान इसको एक्सप्लॉइट करता है, और फिर इनके दिलों के अंदर ये जज्बात पैदा करता है कि इतना अच्छा इंसान आखिर जहन्नुम में क्यों जाके जलेगा, इतना अच्छा इंसान जहन्नुम में क्यों जलेगा, ठीक है ना। और साथ साथ ये भी ख्याल डालता है कि जो मुसलमान हैं वो तो इतने बुरे होते हैं तो वो जन्नत में क्यों जाएंगे, ठीक है ना। अच्छा मुसलमान बुरे क्यों लगते हैं, वो इसलिए लगते हैं कि मुसलमान तो इनके घर में रहते हैं, मुसलमानों के साथ तो ये घर में रहता है और घर के अंदर तो इंसान की शख्सियत का बुरा वाला रुख खुल करके सामने आता है, ठीक है ना। बुरा वाला रुख तो घर के अंदर खुल के सामने आता है, तो इस वजह से ना इसको चूंकि बुरा रुख नजर आ रहा होता है मुसलमानों का, तो ये कहता है कि मुसलमान इतने बुरे हैं वो जन्नत में क्यों जाएंगे और ये काफिर इतना अच्छा है ये जहन्नुम में क्यों जाएगा, ठीक है। तो इस तरह के ना फिर शैतान दिलों के अंदर वसवसे और ख्यालात डालना शुरू कर देता है और इसमें फिर वो आगे बढ़ाता है, हत्ता के इनके दीन के बारे में भी बहुत ज्यादा ना नरमी पैदा कर देता है दिल के अंदर, और इस तरीके से शैतान इस मुसलमान का ईमान जाहिल करवा देता है। अब कितने ऐसे लोग हैं जिनको हम जानते हैं कि जो कि हिंदू जब मरता है ना, चाहे वो बॉलीवुड का एक्टर हो चाहे वो कोई पॉलिटिकल पर्सन हो, वो जब मरता है तो क्या लिखते हैं, क्या लिखते हैं जी आप बताएं ना, करने वालों को तो पता है ना जी, रिप लिखते हैं। पहले तो मुझे समझ में नहीं आता था रिप क्या चीज होती है, तो किसी से पूछा तो पता चला रिप का मतलब होता है रेस्ट इन पीस, है ना भाई, रेस्ट इन पीस है, दुआ दे रहे हैं आप उस जहन्नुमी को जो के शिर्क के ऊपर मरा है, उसके ईमान पर मरने का आपको कुछ पता है। हाँ अगर आपको कोई इंडिकेशन हो कि वो ईमान की हालत में मरा है तो फिर ठीक है आप दें उसको दुआ, लेकिन कोई ऐसी इंडिकेशन नहीं है, कोई ऐसा कंफर्मेशन नहीं है कि वो ईमान की हालत में मरा है। अब आप जो उसको ये दुआ दे रहे हैं रेस्ट इन पीस, तो क्या कहना चाहते हैं आप है? आप कुरान को बदलना चाहते हैं, आप नबी अलैहिस्सलाम सलाम की बताई हुई बातों को बदलना चाहते हैं और समझते हैं कि आप अभी तक मुसलमान हैं। अपने ईमान की तजदीद करें, फिर से कलमा पढ़ें, अशहदु अल्ला इलाहा इल्लल्लाह व अशहदु अन्ना मुहम्मदन अब्दुहु व रसूलु, अपने ईमान की तजदीद करें, राइट। तो यह हशर होता है फिर मुसलमानों का, ठीक है ना। तो इसी वजह से ना हमारे अकाबरीन इन बातों को अच्छी तरह से समझते थे, उनको पता था कि ये जो मुसलमान है ना ये इस काबिल नहीं है, ये इस काबिल नहीं है कि इन काफिरों को ये इस्लाम की तरफ लेकर के आए, ये तो खुद कुफर की तरफ जाने वाले मुसलमान हैं, इनका तो अपना ईमान जो है वो डामाडोल हुआ हुआ है, ये तो खुद कुफर की तरफ खींचने वाले लोग हैं, ये क्या काफिरों को मुसलमान बनाएंगे, ये क्या काफिरों को अपने इखलाक से मुतासर करके जो है वो दीन की तरफ लेकर के आएंगे। तो इनके लिए बेहतर यही है कि ये काफिरों से अलग रहें, इनके ईमान की सलामती काफिरों से अलग रहने में है, इनके साथ मिलकर के रहने में इनके ईमान की सलामती नहीं है। तो जो भी मुसलमान जो है ना वो बगैर निस्बत की मजबूती के, बगैर ईमान की मजबूती के, निस्बत की मजबूती क्यों बार बार कहता हूं कि अपने अकाबरीन के साथ निस्बत मजबूत होना ये ईमान की मजबूती की का सबब होता है, ठीक है। तो जिसका ये निस्बत मजबूत नहीं है तो फिर वो अपने आप को अलग करके रखे, या तो अलग मुल्क में रहे जिस मुल्क में सारे मुसलमान रहते हों, या तो वहां पर रहे, या जो है अगर काफिरों के दरमियान भी रहना है ना तो भी उनके साथ इंटरेक्शंस जो हैं वो मिनिमल रखे, और मुसलमानों के साथ और नेक मुसलमानों के साथ उनको तलाश कर करके उनके साथ अपने आप को जोड़ करके रखे, मशाइख के साथ जोड़ करके रखे, उलमा के साथ, मदारिस के एनवायरमेंट के अंदर अपने आप को जोड़ करके रखे ताकि इसका ईमान महफूज रह सके। एक लड़का अभी रास्ते में आया क्लास के अंदर, तफसीर क्लास में उसको ऐड किया, तो थोड़े दिन में मुझे कहने लगा कि आप तफसीर जो है वो तो मारिफुल कुरान उर्दू वर्जन से पढ़ाते हैं बड़ों की क्लास के अंदर, तो कहने लगा कि भाई मुझे उर्दू पढ़नी नहीं आती। तो मैंने उसको इंग्लिश मारिफुल कुरान का लिंक भेज दिया, ठीक है। उसके बाद मुझे ख्याल आया कि भाई इसको उर्दू पढ़नी क्यों नहीं आती, जरा मालूम तो करो इससे। तो मैंने उससे पूछा फिर कि आपको कुरान पढ़ना आता है, तो उसने जवाब दिया नहीं मुझे कुरान पढ़ना नहीं आता, मैं रोमन के अंदर पढ़ने की कोशिश करता हूं, हिंदी में पढ़ने की कोशिश करता हूं कुरान को, मुझे कुरान पढ़ना नहीं आता। तो मुझे ताज्जुब हुआ, तो मैंने कहा हो सकता है भाई कि हिंदू से कन्वर्ट होकर के मुसलमान बनाओ। मैंने उससे पूछा कि आप बॉर्न मुस्लिम हैं या आप कन्वर्टेड मुस्लिम हैं। तो उसका जवाब आया, मैं बॉर्न मुस्लिम हूं, मैं मुसलमान घराने में पैदा हुआ हूं और उम्र उसकी होगी कम से कम 25 साल, 25 साल की उम्र होगी उसकी या उससे भी ज्यादा हो सकती है। कहते मुझे कुरान पढ़ना नहीं आता। मेरा मकसद ये था कुरान पढ़ने का, पूछने का कि अगर उसको कुरान पढ़ना तो आता ही होगा, तो अरबी पढ़नी आती है तो उर्दू पढ़नी भी वो थोड़ी मेहनत से सीख जाएगा, लेकिन उसको तो कुरान ही पढ़ना नहीं आता। तो जब मैंने इससे पूछा ना कि आप बॉर्न मुस्लिम है क्या है, तो कहने लगा मैं बॉर्न मुस्लिम हूं। तो फिर कहने लगा कि मेरे खानदान के सारे लोगों को कुरान पढ़ना आता है, बस मुझे नहीं आता। क्यों नहीं आता भाई? इसलिए कि मुझे मेरे माँ बाप ने कॉन्वेंट स्कूल में भेज दिया था, कॉन्वेंट स्कूल के अंदर, ठीक है। तो अब मैं कुरान पढ़ना नहीं सीख सका, बाकी सबको पढ़ना आता है। और दुनियावी एतबार से देखें तो बड़ी बड़ी डिग्रियां लेकर के बैठा हुआ है और दफ्तर के अंदर भी इतने सालों का एक्सपीरियंस लेकर के बैठा हुआ है, बड़ा जबरदस्त किस्म का रेज्यूमे बनाया हुआ है, क्योंकि रेज्यूमे भी उसके दोस्त ने मुझे भेज दिया था उसका, ठीक है ना। तो ये है हमारा हाल, हमारा दीन के साथ रिश्ता ये है। हम अपने बच्चों को ऐसा भी होता है कि कुरान पढ़ना तक नहीं सिखा पाते हैं, ठीक है ना, तो फिर ईमान की कैसे हिफाजत करेंगे? वो तो अल्लाह का एहसान होता है, किसी की दुआएं लग जाती हैं, किसी की फिक्र जो है ना, तबलीगी जमात वालों की फिक्र काम आ जाती है, मशाइख की फिक्र काम आ जाती है कि ऐसा शख्स जो है वो भी फिर दीन की तरफ जो है वो आता है, फिर अल्लाह ताला उसको तौबा की तौफीक अता फरमाते हैं। लेकिन हमने कोई कसर नहीं छोड़ी हुई होती है अपनी औलादों को काफिर बनाने की, ठीक है। तो कुफर और काफिरी के साथ नफरत ये ईमान का लाजमी जुज है। बेगैरत मुसलमान अल्लाह ताला को पसंद नहीं है कि जिसके अंदर कोई गैरत ही ना हो, ईमान की ईमानी गैरत ही जिसके अंदर ना हो। तो ईमान की गैरत को अपने अंदर पैदा करने की कोशिश करें अगर अभी तक नहीं पैदा हुई है। तो जहन्नुम को भी काफिरों से नफरत है, जहन्नुम को भी। तो आगे फरमाया कि जहन्नुम को खुदा के दुश्मन कुफार के साथ है। गैज़ो गज़ब का मुजाहिरा जो जहन्नुम को खुदा के दुश्मन कुफार के साथ है, जिसका जिक्र सूरह मुल्क में इन अल्फाज से आया है, वही तफूर, यानी वो उबल रही होगी, तकादु तमय्यज़ु मिन अल-गैज़, वो गैज़ो गज़ब के साथ, गुस्से के साथ जो है ना वो बिफर रही होगी। ठीक, जहन्नुम ने जवाब में ये नहीं कहा कि मेरा पेट नहीं भरा, यानी ये जो हल में मजीद जो जहन्नुम का जवाब मिला अल्लाह ताला को, तो उसने ये नहीं कहा कि नहीं मेरा पेट नहीं भरा, बल्कि उसने मजीद की फरमाइश करी कि मुझे और दो काफिर और काफिरों को मेरे अंदर भेजो। जैसे कि एक भूखा शख्स जो होता है वो और खाने को मांगता है, राइट। भूखा शेर जो है ना वो फिर ये नहीं देखता कि सामने कौन है, अगर इंसान भी मिलेगा ना तो भूखा शेर इंसान को भी खा लेगा, ठीक है। उसी तरह जहन्नुम जो है वो मजीद की फरमाइश कर रही है गैज़ो गज़ब की वजह से। काफिरों के लिए ऐसा होगा, तो एक तो ये कि जो काफिर हैं और कुफर की हालत में मरे हैं उनके साथ ये होगा, और जो पैदाइशी मुसलमान हैं लेकिन मरने के वक्त वो काफिर हो गए तो उनके साथ भी यही होगा, राइट। तो अपने ईमान की फिक्र करने की जरूरत है ना कि हम भी खुदा न खास्ता ऐसा ना हो कि मरने से पहले काफिर हो जाए और उसके बाद फिर यही आयत जो है वो हमारे ऊपर भी अप्लाई होनी शुरू हो जाए, या हमारी औलादों में से भी किसी के ऊपर ये आयत अप्लाई होनी शुरू हो जाए, ठीक है। तो ईमान जो है ना ये कदर करने से इसकी हिफाजत होती है, फिक्र करने से इसकी हिफाजत होती है। ये अजम्पशन कर लेना कि नहीं जी हम तो बस पैदाइशी जो है चूंकि मुसलमान है या मुसलमान मुल्क में पैदा हुए हैं, मुसलमान घराने में पैदा हुए हैं, तो इस वजह से हमने मरना भी ईमान के ऊपर है, ये अजम्पशन जो होती है ना ये इंसान के ईमान को ले डूबती है। इसीलिए कुरान में दूसरी जगह जो हक ताला ने ये फरमाया है ना, लअमलअन्ना जहन्नम मिनल जिन्नति वन्नास अजमईन, यानी मैं भर दूंगा जहन्नुम को जिन्नात और इंसानों से, ये इसके मुनाफी नहीं है कि अल्लाह ताला ने भरना है और फिर भी उसकी इश्तिहा खत्म नहीं होगी, ठीक है। जैसा होता है ना कि हमारा पेट तो भर जाता है लेकिन जो आगे जो चीज मरगूब होती है, अगर मरगूब गिजा आपके सामने मौजूद हो, जो गिजा आपको बड़ी टेस्टी लगती है, पेट भरा हुआ है लेकिन आप फिर भी चाहेंगे और खाना, तो जहन्नुम का भी यही मामला है, पेट तो उसका भर जाएगा क्योंकि अल्लाह ताला ने फरमाया है कि मैं पेट को इसके भर दूंगा, लअमलअन्ना जहन्नमा, लेकिन इसकी शहवत खत्म नहीं होगी कुफार के लिए, कुफार इसकी मरगूब गिजा है जहन्नुम की, ठीक है। तो इस वजह से ना ये फरमा रहे हैं कि इन दोनों आयतों के दरमियान कोई तजाद नहीं है। एक तरफ तो फरमा रहे हैं कि जहन्नुम कहेगी और चाहिए, और दूसरी तरफ फरमा रहे हैं कि मैं पेट को भर दूंगा, तो भाई पेट का भरना और चाहना ये दोनों एक दूसरे के यानी मुनाफी नहीं है, दोनों काम एक साथ हो सकते हैं। जैसे कि हमारा पेट भर जाता है लेकिन फिर हमें मरबूब गजा और भी चाहिए होती है, उसी तरह जहन्नुम को भी। मानी आयत की ये है कि अल्लाह ताला अपने वादा साबिका लअमला अन्ना के लिए जिन्नात और इंसानों को जहन्नुम में डालते जाएंगे और वो यही कहता रहेगा, कुछ और भी है, आई वॉन्ट मोर, राइट, क्योंकि जहन्नुम की मरवूब गजा है कुफार। और जन्नत का बयान ये है, अब इसके बाद जन्नत का बयान शुरू होता है कि जन्नत मुत्तकियों के करीब कर दी जाएगी। वो उज़्लिफ़तिल जन्नतु लिल्मुत्तकीन, जुल्फे होती है ना, जुल्फे उन बालों को कहते हैं जो के चेहरे के करीब होते हैं, राइट, चेहरे के ऊपर जो बाल लटक रहे होते हैं ना उनको जुल्फे कहते हैं। तो चूंकि जो आशिक होता है उसको अपने महबूब का चेहरा इतना अजीज होता है, तो चेहरे के सबसे करीब जो चीज उसको नजर आती है वो भी उसको बड़ी अजीज होती है, उसके ऊपर भी शेर व शायरी कर रहा होता है, ठीक है ना, उसके बारे में भी जो है वो ख्वाब देख रहा होता है जुल्फों की, क्योंकि वो भी चाहता है कि मैं भी अपने महबूब के चेहरे के जुल्फ जैसे करीब हो जाऊं। तो वो जुल्फ को जुल्फ कहते हैं, क्यों कहें, क्यों क्यों कहते हैं, क्योंकि वो करीब होती है। तो उसी से ये उज़्लिफ़त, ये फेले माजी मजहूल का सीगा हुआ, उज़्लिफ़त करीब कर दी जाएगी जन्नत मुत्तकीन के लिए, गैर बईद दूर नहीं होगी, कि वो जन्नत मुत्तकियों के करीब कर दी जाएगी कि कुछ दूर नहीं रहेगी। और मुत्तकीन से कहा जाएगा ये वो चीज है, हाजा मा तू अदूना, जिसका तुमसे बई उनवान वादा किया जाता था, ठीक है, जैसे कि इसका बई उनवान यानी उनवान के मुताबिक जो भी तुम्हें वादा किया जाता था, लिकुल अव्वाबिन हफीज, कि वो हर ऐसे शख्स के लिए है जो खुदा की तरफ दिल से रुजू करने वाला हो। अब अव्वाब और हफीज की तफसील मारुफ मसाइल के अंदर इंशाल्लाह देखेंगे, और रुजू होकर आमाल ताआत की पाबंदी करने वाला हो, गर्ज ये कि जो खुदा से बेदेखे डरता हो, मन खशिया रहमान बिल गैब। खुदा से बेदेखे डरता हो और अल्लाह के पास रुजू होने वाला दिल लेकर के आएगा, वो जा बिकल्बिन मुनीब। चले आगे देखते हैं फिर इसको भी, गर्ज ये कि जो खुदा से बेदेखे डरता हो और अल्लाह के पास रुजू होने वाला दिल लेकर आएगा, उनको हुक्म होगा कि इस जन्नत में सलामती के साथ दाखिल हो जाओ, ये दिन है हमेशा रहने के लिए हुक्म होने का, उदखुलूहा बिसलाम, सलामती के साथ इसके अंदर दाखिल हो जाओ, ज़ालिका यौमुल खुलूद, जो जन्नत में एक दफ़ा दाखिल हो गया वो खुलूद फिल जन्ना, हमेशा जन्नत में रहेगा, जन्नत से एक दफ़ा भी बाहर नहीं निकाला जाएगा। तो हमारे अकाबरीन को कुरान के ये पैगामात कैसे याद रहते हैं कि जब वो रियाजुल जन्ना में जाते हैं, जिसको अब बंद कर दिया गया है ना, रियाजुल जन्ना परमानेंटली क्लोज हो, परमानेंटली अल्लाह ना करे कभी हो, लेकिन इस वक्त जो है वो क्लोज ही है, ये जो है ना कि मस्जिद नबी खुल चुकी है, ठीक है, मदीना मुनव्वरा खुल चुका है, मस्जिद नबी खुल चुकी है, मस्जिद नबी जो है ना वो जो नई मस्जिद नबी का हिस्सा है वो खुला है, रियाजुल जन्ना बंद है, पूरी की पूरी पुरानी मस्जिद बंद है, असल मस्जिद, और जो नबी अलैहि सलाम के को सलाम पेश करने के लिए जो मवाजे शरीफ का की जगह होती है मर्दों के लिए और इवन औरतों के लिए जो पीछे की जगह होती है, सब का सब बंद है। हम तो अंदाजा नहीं कर सकते कि हम कितनी बड़ी महरूमी के हालात से गुजर रहे हैं, और हमारा ये हाल हुआ है कि चंद हफ्तों महीनों पहले तो हम बात भी कर लिया करते थे जब आपस में बैठते थे कि मक्का मुकरमा बंद है, मदीना मुनव्वरा बंद है, अब तो कोई बात भी नहीं करता इस मौजू के ऊपर, ये तो हमारे जहनों से महव होता चला जा रहा है कि हरमैन शरीफैन बंद हैं, अल्लाह रहम करे हमारे ऊपर। तो यौमुल खुलूद, तो जब हमारे काबरीन रियाजुल जन्ना में जाते थे ना, जो कि नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि जन्नत ही का टुकड़ा है, जब कयामत आएगी तो इसको जन्नत में दाखिल कर दिया जाएगा, तो वहां जाकर के दुआ मांगते थे कि ए अल्लाह तूने कहा है ना कि जब जन्नत में कोई दाखिल हो गया तो वो वहां से नहीं निकाला जाएगा, तो अब मैं तेरी रहमत से रियाजुल जन्ना में दाखिल हो चुका हूं, तो ए अल्लाह मेरे लिए भी हमेशा हमेशा के लिए जन्नत का फैसला फरमा दे, چونکہ تو نے کہا ہے کہ جنت میں داخل ہونے کے بعد کوئی جہنم میں نہیں ڈالا جائے گا. تو اس طریقے سے نا موقع بموقع ان کو دعائیں یاد آتی تھیں, ان کو قرآن یاد آتا تھا, ان کو نبی علیہ السلام کے وعدے یاد آتے تھے. اور اس موقع کے اوپر عام لوگ جو ہیں وہ دوسرے, اے اللہ میری بیٹی کی شادی کروا دے, میرے بیٹے کو جاب لگوا دے, میرا یہ فلانا کام کروا دے, وہ فلانا کام کروا دے, ان کا فوکس جو ہے وہ اپنے موت کے بعد والی زندگی پر ہوتا تھا. تو ایسی ایسی دعائیں مانگا کرتے تھے یہ. ہمیں ہمارے شیخ نے بھی یہی دعا سکھائی کہ جب وہاں پر جاؤ تو اس طریقے سے دعا مانگو, لہم ما یشاؤون فیہا ولدینا مزید, کہ ان کے واسطے ہے وہاں جو وہ چاہیں اور ہمارے پاس کچھ زیادہ بھی. تو ان کو حکم ہوگا کہ جنت میں سلامتی کے ساتھ داخل ہو جاؤ, یہ دن ہے ہمیشہ رہنے کے لیے حکم ہونے کا. ان کو بحش میں سب کچھ ملے گا جو وہ چاہیں گے, اور ہمارے پاس ان کی چاہی ہوئی چیزوں سے اور بھی زیادہ نعمت ہے کہ وہاں تک جنتی کا ذہن بھی نہیں پہنچے گا. جیسے کہ حدیث میں رسول اللہ صلی اللہ علیہ وسلم نے جنت کی نعمتوں کے متعلق فرمایا کہ وہ ایسی ہیں جن کو نہ کسی آنکھ نے دیکھا, نہ کسی کان نے سنا, اور نہ کسی بشر کے دل میں اس کا خیال آیا. ان نعمتوں میں سے ایک نعمت حق تعالیٰ کا دیدار ہے. تو مزید کی تفسیر یہاں پر, یعنی لدینہ مزید میں جو مزید کا لفظ ہے وہ حق تعالیٰ کے دیدار سے بھی مفسرین نے اس کی تفسیر کری ہے. معرف و مسائل میں فرماتے ہیں کہ اواب کون لوگ ہیں, لکل اواب حفیظ والی آیت کے اندر, یعنی جنت کا وعدہ ہر اس شخص کے لیے ہے جو اواب اور حفیظ ہو. اواب کے معنی رجوع ہونے والے کے ہیں, مراد وہ شخص ہے جو معاصی سے اللہ کی طرف رجوع کرنے والا ہو, یعنی گناہوں کی زندگی کو چھوڑ کر کے اللہ تعالیٰ کی طرف رجوع کرنے والی زندگی اختیار کر لے, اس کو اواب کہتے ہیں. جیسا کہ جو مدارج و سلوک ہیں, سلوک کے مدارج, سلوک کی سیڑھیاں, درجات, تو ان میں سے سب سے پہلی سیڑھی کون سی ہوتی ہے؟ توبہ کی سیڑھی. اور توبہ کے بعد جو دوسری سیڑھی ہوتی ہے اس کو انابت کی سیڑھی کہا جاتا ہے, انابت کا سٹیپ. اور انابت جس کو نصیب ہو جائے وہی اواب ہوتا ہے, یعنی اللہ تعالیٰ کی طرف پلٹ کر کے پھر قدم بڑھانا شروع کر دے. پلٹنا تو, یو ٹرن کرنا تو توبہ کو کہتے ہیں, ٹھیک ہے نا, کہ گناہوں کی طرف بڑھ رہا تھا نا, تو گناہوں کی طرف بڑھنے والے جو قدم ہوتے ہیں نا وہ جنت کی طرف نہیں بڑھے ہوتے, وہ جہنم کی طرف بڑھے ہوتے ہیں. جو بھی انسان گناہ کر رہا ہے, ٹھیک ہے نا, تو وہ جہنم کے راستے کے اوپر ہے, جنت کے راستے کے اوپر نہیں ہے. جب وہ توبہ کرے گا تو وہ اس راستے سے یو ٹرن کر کے بالکل 180 ڈگریز گھوم جائے گا اور اب جنت کی طرف چلنا شروع ہو جائے گا, یعنی جنت کی طرف اس کا رخ مڑ جائے گا, اس کا چہرہ جنت کی طرف ہو جائے گا. اب اس مڑنے کے ساتھ جب وہ قدم بڑھائے گا اس راستے کے اوپر تو اب وہ انابت والا بن جائے گا, رجوع کرنے والا بن جائے گا, آگے بڑھنے والا بن جائے گا. اسی وجہ سے انابت جو ہے وہ دوسرا سٹیپ کہلاتا ہے سلوک کے راستے کے اوپر. اللہ تعالیٰ کی رضا کی محنت جو ہوتی ہے اس کو سلوک کہتے ہیں, اور اس راستے کے اوپر دوسرا سٹیپ انابت ہے. حضرت عبداللہ بن مسعود رضی اللہ تعالیٰ عنہ اور شعبی اور مجاہد رحمۃ اللہ علیہ نے فرمایا کہ اواب وہ شخص ہے جو خلوت میں اپنے گناہوں کو یاد کرے اور ان سے استغفار کرے. اور حضرت عبید بن عمیر رضی اللہ تعالیٰ عنہ نے فرمایا کہ اواب وہ شخص ہے جو اپنی ہر مجلس اور ہر نشست میں اللہ سے اپنے گناہوں کی مغفرت مانگے. یعنی اواب جو ہے نا یہ وہی شخص ہوتا ہے جیسے کہ آگے بھی فرمایا, من خشی الرحمن بالغیب, جو کہ رحمان سے غیب کے, یعنی رحمان کو دیکھے بغیر, رحمان کی آواز سنے بغیر, رحمان کی جنت و جہنم کو دیکھے بغیر وہ ڈرتا رہتا ہے, جہنم سے ڈرتا رہتا ہے, اللہ تعالیٰ کی ناراضگی سے ڈرتا رہتا ہے, اللہ سے دور ہو جانے کے خوف سے ڈرتا رہتا ہے, ٹھیک ہے نا. تو یہ جو شخص ہے نا اس کی کیفیت جو ہے وہ ڈرنے والی کیفیت ہوتی ہے. یہ اترانے والا شخص نہیں ہوتا, یہ فخر کرنے والا شخص نہیں ہوتا, یہ دوسروں کے گناہوں پر ان سے نفرت کرنے والا شخص نہیں ہوتا, یہ دوسروں کو تانے دینے والا شخص نہیں ہوتا کہ کسی کو گناہ کرتے ہوئے دیکھے, کسی کو اپنے سے کم عبادت کرتا ہوا دیکھے, رائٹ, تو اس کے جو ہے وہ پیچھے پڑ جائے اور اس کو تانے دینا شروع کر دے, ٹھیک ہے نا, اس کے ساتھ جو ہے نا وہ زبان غلط طریقے سے استعمال کرنا شروع کر دے, ایسا شخص جو اللہ سے ڈرنے والا ہو وہ یہ نہیں کر سکتا. ہاں اگر وہ اس کا شیخ ہو، استاد ہو، پیر ہو، تو پھر اپنے منصب کی ذمہ داری کی وجہ سے اس کو یہ کرنا پڑتا ہے، لیکن وہ یہ کام مجبوراً کر رہا ہوتا ہے کیونکہ یہ اس کے منصب کا تقاضا ہے. وہ دوسروں کو گھٹیا سمجھ کے یہ کام نہیں کر رہا ہوتا. اس کو تو ڈاکٹری کا کام اس کے سپرد کیا گیا ہے اس کے مشائخ کی طرف سے، اس وجہ سے وہ لوگوں کو ڈانٹ رہا ہوتا ہے، رائٹ؟ لوگوں کو جو ہے وہ ان کے گناہوں کے اوپر کلیکٹیولی بھی اور کبھی ضرورت پڑے تو انڈیویجولی بھی ان کو ڈانٹنے کی ضرورت کیونکہ ہوتی ہے. اس کے بغیر نہیں سمجھ رہے، 10 سال سے لگے ہوئے سمجھانے میں، ابھی تک نہیں سمجھ کے دیا تو بھائی اپنی ڈانٹیں گے تو پھر آپ کدھر جائیں گے؟ پھر اس کے بعد نقصان ہو جائے گا نا آپ کا، اس وجہ سے ڈانٹ رہا ہوتا ہے. لیکن جس کو اللہ تعالیٰ نے شیخ کا منصب نہیں دیا، استاد کا منصب نہیں دیا، پیر کا منصب جس کو اللہ تعالیٰ نے نہیں دیا، اس کے مشائخ نے نہیں دیا یہ والا کام اس کو، وہ کیوں ڈانٹ رہا ہے؟ وہ کیوں طنز کر رہا ہے؟ وہ کیوں طعنے دے رہا ہے؟ اس کو تو اجازت نہیں ہے یہ کام کرنے کی، لیکن کر رہے ہوتے ہیں، ہے نا؟ اور سونے پر سہاگا بولیں یا بہت ہی اس کے لیے برے الفاظ سے اس بات کو سمجھانا چاہیے کہ بیویاں یہ کام اپنے شوہروں کے ساتھ کر رہی ہوتی ہیں، جو تھوڑی بہت عبادت کر لیتی ہیں، تھوڑا جو ہے نا ان کا نیکوکاری وغیرہ کا ان کے اپنے خیال میں وہ نیکوکار ہو جاتی ہیں، وہ یہ والا کام جو ہے تانے دینے والا کام شوہروں کو کرنا شروع کر دیتی ہیں. بہت برا کرتی ہیں وہ، بہت برا کرتی ہیں. آپ کو کس نے یہ منصب دیا ہے؟ کس نے یہ آپ کو اتھارٹی دی ہے کہ آپ یہ کام کریں؟ آپ کو کسی نے یہ اتھارٹی نہیں دی ہے. آپ یہ کام نہیں کر سکتی، کان کھول کر سن لیں، نہیں کر سکتی آپ یہ کام. اور یہ کرنے سے نہ صرف یہ آپ اپنا بیڑا غرق کر رہی ہوتی ہیں، بلکہ شوہر کو بھی آپ مزید دین سے تھکے دے کر کے مزید دور کر رہی ہوتی ہیں. یہ کام مت کریں اگر اب تک کر رہی ہیں تو، چھوڑ دیں اس کام کو، ٹھیک ہے؟ یہ منصب نہیں ہے، یہ جگہ نہیں ہے آپ کی یہ کام کرنے کی. تو چونکہ خواتین کی کلاس ہے نا، تو مردوں کی کلاس ہوتی تو مردوں والی بات کرتے، جیسے کل رات کو کری تھی، ٹھیک ہے؟ وہاں پر الرجال قوامون علی النساء والی آیت کی تفسیر کل پڑھائی ہے، ٹھیک ہے نا؟ کہ مرد جو ہوتا ہے نا وہ حاکم ہوتا ہے، مرد کو اللہ تعالیٰ نے بڑا بنایا ہے، مرد کو یہ کرا ہے، وہ کیا ہے. تو اب اس کلاس کی ریکارڈنگ آپ سنیں تو پھر اس میں ان کو ہم نے وہ نہیں کیا کہ آپ تو ماشاء اللہ ذرا ٹھسے سے بیٹھا کریں اور خدمتیں لیا کریں اپنی بیوی سے، یہ نہیں بولا ہے ان کو کل رات میں، رائٹ؟ ان کو ان کے لیے کہ اپنی حرکتوں کو ٹھیک کریں، ٹھیک ہے نا؟ لیکن آپ تو مرد نہیں ہیں نا، آپ تو عورتیں ہیں نا، ٹھیک ہے نا؟ تو آپ کو عورتوں کے حساب سے بات، کیونکہ اصلاح دونوں کی کرنی ہے، مردوں کی بھی کرنی ہے، عورتوں کی بھی کرنی ہے، ٹھیک ہے نا؟ تو جو آپ غلط کر رہی ہیں اس کو اوپر آپ کو بولنا پڑے گا، جو مرد غلط کر رہے ہیں اس کے اوپر ان کو بولتے ہیں، ٹھیک ہے نا؟ تو پلیز اپنے مردوں کی اصلاح کی یہ والی جو طریقہ ہے نا اختیار کیا ہوا، اس طریقے کو ابینڈن کر دیں، چھوڑ دیں اس کو، ٹھیک ہے نا؟ اور سیکھیں پہلے تو اپنی اصلاح کریں کہ جی آپ نے کیسے بات کرنی ہے اور کیا آپ کی ذمہ داری ہیں. وہ جو الرجال قوامون النساء والی آیت ہے نا سورہ نساء کے اندر ہے، آسانی سے مل جائے گی، اور یہ تو ہر مرد کے ویسے بھی زبان پہ چڑھی ہوئی ہوتی ہے، پوچھ لیں کسی مرد سے، ٹھیک ہے نا؟ تو اس آیت کی تفسیر عورتوں کو پڑھنے کی ضرورت ہے، ٹھیک ہے نا؟ عورتوں کو پڑھنے کی ضرورت ہے. بلکہ اگر کچھ ایسی باتیں نہ کہی ہوئی ہوتی ہیں نا، تو کل کی تفسیر کی ریکارڈنگ بھی نا اس والی کلاس میں بھی بھیج دیتے، تاکہ آپ کو بھی ذرا احساس ہو کہ عورتوں کو کیسے سپورٹ کیا جاتا ہے، ٹھیک ہے؟ لیکن بہرحال ہے تو عورتوں کی ذمہ داری نا یہ. تو اب سیکھا نہیں سیکھا آج تک، بھائی اللہ کو راضی کرنا چاہتے ہیں نا، ٹھیک ہے نا؟ تو جب تک اپنے فرائض کو نہیں سیکھیں گے، جو اپنی ذمہ داری ہیں ان کو نہیں سیکھیں گے، تو اس کے بغیر تو آگے نہیں بڑھ سکتے، ٹھیک ہے نا؟ یہ تفسیر کی کلاسیں لے لینے سے خالی انسان دین میں آگے نہیں بڑھ جاتا، یا عالمہ بن جانے سے انسان دین میں آگے نہیں بڑھ جاتا، اگر اس کے فرائض ہی پورے نہ ہو رہے، ٹھیک ہے نا؟ تو عورتوں کی جو اللہ تعالیٰ نے ذمہ داری لگائی ہے نا، تو اس کو عورتوں کو سیکھنا ہے. ہاں پولیٹیکلی آج کل جو ہے وہ فیمنزم اتنا زیادہ سر پہ چڑھ گیا ہے، اور تعلیمی نظام، اسکول، کالج، ورک پلیس، ہر لحاظ سے جو ہے وہ اتنا زیادہ جو ہے وہ عورتوں کو کو کنفیوز کر دیا گیا ہے, عورتوں کو غلط غلط چیزیں ان کے دماغوں میں ڈال دی گئی ہیں کہ اب جو ہے نا وہ عورتوں کے فرائض کے بارے میں کوئی بات نہیں کر رہا ہوتا عموماً, اور وہ کیوں نہیں کر رہے ہوتے, عورتوں سے ڈرتے نہیں ہیں وہ. یہ جو ہمارے مشائخ عورتوں کے فرائض کے بارے میں زیادہ بات نہیں کرتے, ہاں کرتے ہیں, ہمارے حضرت نے بیانات کیے ہیں عورتوں کے فرائض کے اوپر کہ کیا کیا فرض ہے عورت کے اوپر, لیکن بہت کم. کیا وجہ ہے اس کی آپ بتا دیں, اگر کیوں زیادہ بات نہیں کرتے ہیں, آپ لوگوں سے ڈرتے ہیں کوئی؟ ویسے امریکہ میں تو ڈرتے بھی ہیں کیونکہ وہ کورٹ میں چلی جاتی ہیں, ہے نا. امریکہ کے اندر پہلے تو خواتین نے مسجدوں والوں کی نا پھر وہ ناک میں دم کیا, اور مسجدوں نے پھر وہ گھٹنے ٹیک دیے, ٹھیک ہے, کہ چونکہ وہ چلی جائیں گی کورٹ میں. اور پھر آج کل جو ہے چونکہ ابھی وہ انہوں نے خواتین کے سامنے گھٹنے ٹیکے تھے تو اب گھٹنے نیکسٹ گھٹنے کی طرح ٹیکنے پڑ رہے ہیں, اب کس کے سامنے گھٹنے ٹیکنے پڑ رہے ہیں, اب ٹیکنے پڑ رہے ہیں پتہ ہے کس چیز کے سامنے, ہم جنس پرست جی, جن کو ایل جی بی ٹی کہا جاتا ہے, اب گھٹنے ٹیکنے پڑ رہے ہیں لیسبین گے بائیسیکچوئل اینڈ ٹرانسیکچوئل کے سامنے گھٹنے ٹیکنے پڑ رہے ہیں, کیونکہ اب وہ گھس آئے ہیں کہ جی ہمیں رائٹس ہیں یہاں پہ آنے کا. ایک مرد ہے ہمارے دوست نے بتایا کینیڈا میں رہتے ہیں, کہ وہ اس نے ابایا پہنا اوپر سے اسکارف پہنا اور عورتوں کی جگہ پہ گھس گیا, ادھر جو ہے وہ انہوں نے شور مچایا کہ بھائی آپ کدھر سے آ گئے یہاں پہ ابایا پہن کر کے, تو کہنے لگا کہ میرا حق ہے, لیگل رائٹ ہے کینیڈا کے اندر کہ ایل جی بی ٹی کو, یعنی میں بطور عورت کے یہاں پر آیا ہوں, میں بطور عورت کے آیا ہوں یہاں پر, تو تم مجھے یہاں سے نہیں نکال سکتے. خیر اس وقت تو بیچ بچاؤ ہو گیا کسی طریقے سے نا, اس کو سمجھا بجا کے جس طریقے سے بھی انہوں نے, یا تو عورتیں باہر نکل گئی ہوں گی یا خود ہی اس نے نکالا. لیکن اب مسئلہ پڑا ہوا ہے کہ ان کا تو لیگل رائٹ ہے کینیڈا کے اندر, رائٹ, آپ ان کو روکیں تو کیسے روکیں؟ اگر آپ ان کو روکیں گے کہ بھئی یہ تو ہماری پرائیویٹ پراپرٹی ہے تو وہ کورٹ میں چلے جائیں گے, اور ملک کا قانون جو ہے وہ ان کو سپورٹ کرتا ہے, اب کر لو جو کرنا ہے, ٹھیک ہے نا. تو گھٹنے ٹیکنے کی جو بات شروع ہوتی ہے تو پھر تو وہ ایک کے بعد دوسرا, دوسرے کے بعد تیسرا, ٹھیک ہے. تو ہاں ویسٹرن سوسائٹی میں تو, اور اللہ رحم کرے ہمارے اوپر, تو مسلمان ملک کے اندر بھی یہی سب کچھ ہو رہا ہے کہ واقعی عورتوں سے لوگ ڈرتے ہیں, لیکن ہمارے مشائخ عورتوں کے فرائض کی بات جو کرتے ہیں تو وہ کس ڈر کی وجہ سے کرتے ہیں, یہ میرا سوال ہے, ٹھیک ہے نا. وہ عورتیں کورٹ میں چلی جائیں گی اس وجہ سے مشائخ جو ہے وہ عورتوں کے بارے میں زیادہ بات نہیں کرتے ہیں, یا کیا وجہ ہوتی ہے, یہ آپ سے سوال ہے, بتائیں اس کا جواب. عورتوں کو ان کے فرائض زیادہ کیوں نہیں یاد دلائے جاتے ہیں؟ بہت کم, بہت ہی الفاظ کو جو ہے نا وہ یعنی بہت ہی کیئرفلی استعمال کر کے, اور بہت ہی پولیٹیکلی, اور بہت ہی جو ہے وہ نرم طریقے سے, اور کیوں کیوں کرتے ہیں ایسا؟ جواب ہے نہیں یا دینا نہیں چاہتے؟ صحیح بات ہے, پرائیویٹلی لیا ہے انہوں نے. خواتین رابطہ چھوڑ دیں گے اگر زیادہ ایڈوائز کریں گے. جواب تو آپ کا ویسے صحیح ہے, انہوں نے لکھا ہے, کہتے ہیں میں ان کی کاپی پیسٹ کر کے نا آپ لوگوں کے سامنے ان کا جواب پیش کر دیتا ہوں. جواب ان کا صحیح ہے, خواتین رابطہ چھوڑ دیں گے. اللہ, پرائیویٹلی ہو گیا یہ, سوری ایوری ون کر کے پھر جواب پیش کرنا. ناقصۃ العقل ہیں, بدگمانی کریں گی. اب اتنا بھی برا بھلا نہ کہیں اپنے آپ کو, مطلب ٹھیک ہے یہ نبی علیہ الصلوۃ والسلام نے فرمایا ہے, لیکن اچھا چلے, یہ انہوں نے جو جواب لکھا ہے نا, خواتین رابطہ چھوڑ دیں گی اگر زیادہ ایڈوائز کریں گے تو, ٹھیک ہے. اچھا تو اب یہ رابطہ چھوڑ دینے کا مطلب کیا ہے؟ خواتین حلوے کھلانا چھوڑ دیں گی ہیں, وہ جو ان کے یہاں سے میٹھے بن بن کر کے آتے ہیں وہ میٹھے بن کے آنا ختم ہو جائیں گے, کھانے بن کے آنا ختم ہو جائیں گے, کیونکہ خواتین کے حدیث جو ہوتے ہیں وہ کھانے ہی ہوتے ہیں, اور پچھلے دنوں تو گھر والوں کو میسج بھی کرنا پڑا کہ بھائی میٹھے پلیز مت بھیجا کریں, ہے نا. تو خواتین حلوے کھلانا چھوڑ دیں گی، یہ بھی ریزن ہوتی ہے رابطہ چھوڑ دینے کا؟ مطلب اصل بات بتائیں نا، یا ہمارے وہ جو مریدوں کی تعداد کم ہو جائے گی تو اب جو ہے نا وہ مقبولیت کم ہو جائے گی اللہ تعالیٰ کی، آپ پھر قبولیت کیسے ہوگی؟ بھائی آپ کی تو مریدیں اتنی کم تھیں، یہ وجہ ہوتی ہے اصلاح کروانا چھوڑ دیں گے. ہمیں کوئی جو ہے وہ شوق پڑا ہوا ہوتا ہے کہ جی اصلاح کرتے پھریں لوگوں کی، جو کر رہی ہیں وہ بھی چھوڑ دیں گی. اچھا وہی بات ہے کہ داؤ چلا ہوا ہے، اس کا داؤں چلا ہوا ہے. کس کا داؤں چلا ہوا ہے؟ اپنی اصلاح کی فکر کم کریں گی. اس کا داؤں چلا ہوا ہے، ہر جواب جو ہے نا وہ اسی کی طرف اشارہ کرتا ہے کہ وہ کامیاب ہے، کیونکہ اس کی طرف دھیان ہی نہیں جاتا. جی شیطان کا داؤں چلا ہوا ہے، ٹھیک ہے نا. وی آر ناٹ مینٹلی پریپیئرڈ ٹو ہینڈل دا ریالٹی، فرسٹ دا مائنڈ سیٹ ہیز ٹو بی میڈ ٹو چینج. تو اتنے سالوں سے مائنڈ سیٹ ہی چینج نہیں ہو کر کے دے رہا، تو آپ کیا کریں بھائی؟ ٹھیک ہے نا، وہ مائنڈ سیٹ نے چینج ہو کے نہیں دینا تو آپ بات بھی نہ بتائیں، فرائض ہی نہ سکھائیں کسی کو، ہے نا. جیسے کہ کوئی نماز پڑھنے کے لیے تیار نہ ہو تو کہیں ابھی نماز کی طریقہ اس کو سکھانے کی ضرورت نہیں ہے. ٹھیک ہے بھائی، فرائض اور واجبات تو بتانے ہیں نا، ٹھیک ہے نا. اب مائنڈ سیٹ چینج نہیں ہو رہا تو آپ کا قصور رہی ہے. جس کو کہ مائنڈ سیٹ چینج نہیں کرنا، تلا ہوا ہے اپنے مائنڈ سیٹ کے اوپر، جیسا ہے بس میں نے ویسے ہی رکھنا ہے، تو اب اس کے لیے جو ہے وہ دین کی تبلیغ نہیں چھوڑی جا سکتی نا. لیکن جس وجہ سے ڈرتے ہیں، اس وجہ سے ڈرتے ہیں، رابطہ چھوڑ دیں گی. رابطہ چھوڑ دینے سے ان کو نقصان کیا ہوگا؟ کہ یہ شیطان کے دامن میں جا کے گر پڑیں گی. ادھر سے رابطہ ختم کریں گی، کسی اور شیخ سے رابطہ نہیں بنائیں گی پھر، ٹھیک ہے نا. بلکہ شیطان منہ پھاڑے کھڑا ہوا ہے، ادھر سے نکلیں گی، اس نے ان کو لے لینا ہے اپنے منہ کے اندر، اپنے پنجوں کے اندر ان کو دبا لینا ہے، دبوچ لینا ہے. یہ خوف ہوتا ہے، شیطان کے حوالے ہو جانے کا خوف ہوتا ہے، عورتوں کا خوف نہیں ہوتا. ٹھیک ہے، شیطان کے ہاتھ چڑھ جائیں گی، یہ ہوتا ہے خوف. ٹھیک ہے، تو بھائی آپ لوگ جو ہے نا وہ دین اسینشلز کی کلاس نہیں ہے. آپ کو الگ سے کلاس کیوں بنایا گیا ہے؟ کیونکہ آپ عالمات اور سارقات والی کلاس ہیں، ٹھیک ہے نا. تو اس وجہ سے جو ہے نا ان فرائض کو سیکھیں، کیونکہ آپ سلوک کے راستے کے اوپر ہیں، آپ علم کے راستے کے اوپر ہیں. اگر آپ نے بھی فرائض نہ سیکھے تو پھر اس راستے کے اوپر چڑھنے کا فائدہ کیا ہے؟ اس وجہ سے آپ کے سامنے جو ہے نا ذرا کھول کھول کے باتیں رکھ رہے ہوتے ہیں، لیکن ساتھ ساتھ یہ بھی یاد دلا رہے ہوتے ہیں کہ آپ کے مردوں کے ساتھ اور بھی زیادہ ڈفرنٹ، یعنی اسی طرح کا معاملہ مردوں کو اور بھی زیادہ ٹائٹ کیا جا رہا ہوتا ہے. تو سبحان اللہ. اچھا، اواب وہ شخص ہے جو اپنی ہر مجلس اور ہر نشست میں اللہ سے اپنے گناہوں کی مغفرت مانگے، کیونکہ یہ ڈرتا رہتا ہے، ہر وقت اللہ تعالیٰ سے مغفرت مانگتا رہتا ہے. اس کو اپنے اعمال جو نیک اعمال ہیں نا وہ بہت چھوٹے نظر آتے ہیں، اور اپنے گناہ جو ہیں وہ بہت بڑے نظر آتے ہیں. تو اس کے دل کے اوپر ہر وقت اللہ تعالیٰ کی خشیت طاری ہوتی ہے، خوف طاری ہوتا ہے اللہ تعالیٰ کا. اور فرمایا کہ ہمیں یہ بتایا گیا ہے کہ اواب اور حفیظ وہ شخص ہے جو اپنی ہر مجلس سے اٹھنے کے وقت میں یہ دعا پڑھے، سبحان اللہ و بحمدہ، اللہم انی استغفرک مما اصبت فی مجلسی ھذا، کہ پاک ہے اللہ اور اسی کی حمد ہے، یا اللہ میں مغفرت مانگتا ہوں اس برائی سے جو میں نے اس مجلس میں کی ہو. ٹھیک ہے، تو اب ہمارے لیے اس کے اندر تو پھر وہ وظیفہ والی بات آ جاتی ہے. وظیفہ ہم نے یاد کیے ہوئے ہوتے ہیں بہت سارے، تو یہ بھی ایک وظیفہ بن جائے گا. پہلی بات تو یہ ہے کہ اگر آپ نے اس کو یاد بھی کر لیا، ہر مجلس سے اٹھتے وقت آپ کو یہ پڑھنا بھی یاد رہے، وہ ایک الگ چیز ہوتی ہے. کسی مصنون دعا کو یاد کر لینا یہ ایک کام ہوتا ہے، اور موقع کے اوپر پڑھ لینا یہ دوسرا کام ہوتا ہے. ضروری نہیں ہے ہر یاد کیے ہوئے بندے کو موقع کے اوپر وہ یاد آ بھی جائے، ٹھیک ہے نا. یہ بھی اللہ کی توفیق سے ہوتا ہے کہ ہاں یاد آ بھی رہی ہے اس وقت پڑھنا نا. اور دوسری چیز یہ بھی ہے کہ دعا کے الفاظ پڑھ لینا، اس سے ثواب ملتا ہے، دعا کی قبولیت نہیں ہوتی. دعا کی قبولیت تو دل کے جذبات کے ساتھ ہوتی ہے کہ آپ دعا مانگ رہے ہیں. بے شک الفاظ آپ نبی علیہ الصلوۃ والسلام کے دہرا رہے ہیں، لیکن دل میں اس دعا کو مانگ بھی رہے ہیں اللہ تعالیٰ سے. ٹھیک ہے، तो खाली ये नहीं है कि जी बस गुनाह शुना तो कुछ छोड़ने नहीं है और हराम के मुर्तकिब मुस्तकिल होते चले जाना है और बस जो है ना वो दुआ पढ़नी शुरू कर दी है, तो इस वजह से अपने आप को अवाब और हफीज़ के अंदर शामिल करना शुरू हो गए। हाँ जी मैं तो अवाब बन चुकी हूँ, मैं तो हफीज बन चुकी हूँ क्योंकि मैं ये दुआ पढ़ लेती हूँ। ठीक है, तो इस मखमसे के अंदर हम कोई भी शामिल नहीं हो सकता, चाहे मर्द हो चाहे औरत हो। ठीक है, तो खशियत जो है ना दिल की कैफियत, ये दिल की कैफियत असल होती है, फिर इनका इजहार जो है वो जुबान से हो रहा होता है, तब बात बनती है। ठीक है, तो ये जो दुआएं हैं ना ये दिल की कैफियत का जुबान से इजहार है, जो कि नबी अलैहिस्सलाम किया करते थे और सहाबाए कराम किया करते थे। ठीक है, तो हमें भी जो है ना वो इन दोनों चीजों के साथ फायदा होता है। खाली एक चीज जुबान से पढ़ रहे हैं और दिल बिल्कुल ही गाफिल है तो उससे इंसान को फायदा नहीं हो रहा होता या बहुत कम हो रहा होता है, बस सवाब की हद तक फायदा हो रहा होता है। हदीस में रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि जो शख्स अपनी मजलिस से उठने के वक्त ये दुआ पढ़े, अल्लाह ताला उसके वो सब गुनाह मुआफ़ फरमा देंगे जो इस मजलिस में सरजद हुए हैं। दुआ ये है, सुभानकल्लाहुम्मा व बिहम्दिका ला इलाहा इल्ला अंता अस्तगफिरुका व अतूबु इलैक। ठीक है, अब ये अल्फाज ऐसे हैं कि जिनसे के सगीरा गुनाह माफ होना तो ठीक है, ठीक है ना, बहुत आसानी से समझ में आ जाता है, नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया है और जैसे कि पिछले दिनों बहुत तफसील से बात हो चुकी है कि सगीरा गुनाह जो होते हैं ना वो ऐसे अमाल से माफ हो जाते हैं, बशर्ते के इंसान कबीरा के ऊपर इसरार करने वाला ना हो। ठीक है, तो फिर उसके सगीरा माफ होते रहते हैं। लेकिन इसके अल्फाज ऐसे हैं कि अगर इंसान दिल की हाजिरी के साथ इन अल्फाज को पढ़ेगा, दिल की हुजूरी के साथ, कॉन्शियसनेस के साथ, ठीक है, तो इसके अंदर तो तौबा भी है। ठीक है ना, इस दुआ के अंदर तो तौबा भी है, तो इंसान के अगर कबीरा भी होंगे तो कबीरा भी माफ हो जाएंगे क्योंकि वो तौबा कर रहे हैं ना, अस्तग़फिरुका व अतूबु इलैक, ये तो तौबा के अल्फाज हैं। तो दिल भी अगर शामिल हो जाए इसके अंदर तो तौबा भी हो जाएगी, और तौबा जब हो जाएगी तो कबीरा भी माफ हो जाएंगे। ठीक है, जज़ाल्लाहु अन्ना मुहम्मदन मा हुआ अहल, कि अल्लाह ताला हमारी तरफ से मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम को जजा अता फरमाए जिसके वो अहल हैं। राइट, कि अल्लाह के नबी अलैहिस्सलातु वस्सलाम ने हमें ये सारी चीज़ें सिखाई हैं ना, कैसे तौबा करते हैं, कैसे अल्लाह ताला को राज़ी करते हैं, कैसे जो है वो अपने गुनाह बख्शवाते हैं। राइट, अगर अल्लाह के नबी अलैहिस्सलातु वस्सलाम ना होते तो हम कैसे ये सारी बातें सीखते। तो अल्लाह ताला अपने महबूब अलैहिस्सलाम को हमारी तरफ से जजा अता फरमाए जिसके वो वाकई अहल हैं, उतनी जजा अता फरमाए, बेहतरीन ये दुरूद है, जज़ाल्लाहु अन्ना मुहम्मदन मा हुआ अहलहु। आगे फरमाते हैं कि हफीज के मानी हजरत इब्ने अब्बास रज़ी अल्लाह ने ये बताए कि जो शख्स अपने गुनाहों को याद रखे ताकि उनसे रुजू करके तलाफी करे, और इनसे एक रिवायत में हफीज के मानी हुवल हाफिज़ु लिअम्रिल्लाह के भी मनकूल हैं, यानी जो शख्स अल्लाह ताला के अहकाम को याद रखे। अहकाम क्या होते हैं, इन्हीं को तो फ़राइज कहते हैं, तो नमाज पढ़ना फ़र्ज़ है, रोज़े रखना फ़र्ज़ है, हज करना फ़र्ज है, शोहर के हुकूक अदा करना फ़र्ज़ नहीं है, कहाँ से आया ये, कहाँ से आपने इसको अपने फ़र्ज से निकाल दिया। ठीक है ना, और अगेन शोहरों को भी याद दिलाया है कि बीवी को हुकूक अदा करना फ़र्ज नहीं है, तो भाई उधर भी याद दिला रहे ना, तो आप ज़्यादा नाराज ना हो कि शोर शोर किए चले जा रहे हैं। अजीब, कुछ लोग तो अजीब झूठ के ऊपर उतर आते हैं, झूठ बोलना शुरू कर देते हैं। ठीक है, कि आप ये करते हैं और आप वो करते हैं, हालांकि ऐसी कोई बात करी नहीं होती है। ठीक है, अल्लाह से डरना चाहिए, खुसूसन जब किसी के ऊपर तोहमत लगा रहे हो ना, तो उस वक्त तो और ज़्यादा डरना चाहिए। उसने कोई ऐसी बात करी ना हो तो वो कह रहे हैं कि ये आपने ये किया, आपने वो किया। तो जो शख्स अल्लाह ताला के अहकामात को याद रखे, ठीक है, तो उसमें सारे फ़राइज़ आ जाते हैं। हाँ, कोताही हो जाती है, गलती तो नमाज में भी हो जाती है, गलती तो रोज़े में भी हो जाती है, किसी भी फ़र्ज़ में गलती हो जाती है, लेकिन उसके ऊपर जो है वो इंसान नादिम होता है ना, उस गलती का इजाला करने की कोशिश करता है, अल्लाह ताला से माफ़ी मांगता है, और जिसके फ़र्ज़ के अंदर कोताही कर रही है उससे भी माफ़ी मांगने की कोशिश करता है किसी ना किसी तरीके से, तो माफ़ी हो जाती है, अल्लाह ताला माफ़ कर देते हैं। بلکہ اللہ تعالیٰ صرف معاف کرتے نہیں ہیں، ایسے شخص کو اللہ تعالیٰ معاف کروا بھی دیتے ہیں۔ کیا مطلب کروا دیتے ہیں؟ یعنی اللہ تعالیٰ اپنے حقوق تو معاف کر دیتے ہیں، اور جو اللہ تعالیٰ کے بندوں کے ہم کے حقوق کے اندر ہم سے کوتاہی ہو جاتی ہے نا، جو بندہ اواب اور حفیظ ہوتا ہے نا دل کے اندر، ایسی اس کی کیفیت ہوتی ہے، پھر اللہ تعالیٰ اپنے بندوں کے دل میں ایسی بات پیدا کر دیتے ہیں کہ وہ اس کو معاف کر دیں۔ اس کو کہتے ہیں اللہ تعالیٰ معاف کروا بھی دیتے ہیں، ٹھیک ہے؟ تو اپنے اندر اواب اور حفیظ والی کیفیات پیدا کرنے کے اوپر محنت کرنی چاہیے تاکہ ہر طرف سے گلو خلاصی ہو جائے، سارے کے سارے مسئلے حل ہو جائیں، دنیا کے بھی اور آخرت کے بھی، ٹھیک ہے نا؟ پھر ہر ایک کے سامنے جا کر کے نا ہاتھ جوڑنے کی ضرورت نہیں پڑے گی، خصوصاً شوہر کے سامنے، وہاں تو ہاتھ جوڑنا جو ہے وہ ویسے بھی جوئے شیر لانے سے زیادہ مشکل ہے۔ سب سے زیادہ مشکل کام جو ہے نا وہ شوہر سے معافی مانگنا ہوتا ہے نا۔ اگر آپ ایگری کرتی ہیں تو اچھی بات ہے، نہیں کرتی تو ذرا مراقبہ کیجیے گا اس بات کے اوپر کہ شوہر سے معافی مانگ کے ذرا دکھائیں نا، ٹھیک ہے؟ تو اللہ تعالیٰ کو راضی کر لیں گے نا واقعی اواب اور حفیظ بن کر کے، خشی الرحمن کے کیفیت کے ساتھ، ٹھیک ہے؟ کہ ہاں بھائی اللہ تعالیٰ آپ نے شوہر کے میرے اوپر حقوق رکھے تھے، مجھ سے کوتاہی ہو رہی ہے، میں نے غلطیاں کری ہیں آج تک، میں گناہ گار ہوں، میں نے اس کا حق پورا نہیں کیا، اے اللہ مہربانی فرما دیجئے، جو اب تک میں نے اپنے شوہر کے ساتھ کیا ہے نا، اے اللہ مجھے اس سے معافی دلوا دیجئے، رائٹ؟ مجھے اس سے معافی دلوا دیجئے۔ ایسے روئیں گی نا اللہ تعالیٰ کے سامنے، شوہر کے حقوق بھی معاف کروا دیں گے، کچھ اور خود ہی آ جائے گا کسی نہ کسی بہانے سے، ٹھیک ہے؟ تو شوہر کو راضی کرنا واقعی مشکل کام ہے، لیکن اللہ کو راضی کرنا سب سے آسان کام ہے اگر ہم اس کے بارے میں مخلص ہو جائیں۔ تو فرمایا کہ حضرت ابو ہریرہ رضی اللہ عنہ کی ایک حدیث میں ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ جو شخص شروع دن میں 4 رکعتیں پڑھ لے وہ اواب اور حفیظ ہے، ٹھیک ہے نا؟ اب کچھ عورتوں کے لیے بڑا آسان ہے اشراق پڑھ لینا، اب وہ بے پردگی کے ساتھ ہی اواب اور حفیظ بن سکتی ہیں؟ نہیں بن سکتی۔ تو اس وجہ سے اس حدیث کو کس نظر سے دیکھا جائے گا کہ یہ جو باتیں نبی علیہ الصلوۃ والسلام فرما رہے ہیں کس کو فرما رہے ہیں؟ صحابہ کرام کو فرما رہے ہیں، رائٹ؟ کیونکہ حدیث کے اول مخاطب تو صحابہ کرام صحابیات تھیں، اور صحابہ اور صحابیات جو ہیں یہ گناہ کبیرہ کے اوپر اصرار نہیں کرتی تھیں، ہوتا ہی نہیں تھا ان کے یہاں گناہ کبیرہ، یا ہو بھی جاتا تھا توبہ کر لیتے تھے فوراً۔ تو اس وجہ سے نا ان لوگوں کے لیے پھر اونچے درجات تھے، یہ والی رکعتیں پڑھ لو اتنا اونچا درجہ مل جائے گا، یہ والی رکعت پڑھ لو اتنا اونچا درجہ مل جائے گا، یہ والا پڑھ لو، یہ کر لو، یہ کر لو، ایسے ہو جائے گا، ویسے ہو جائے گا، ٹھیک ہے نا؟ تو ہم اور ان میں جو ہے نا بہت فرق ہے، ہمارے یہاں تو گناہ کبیرہ کے اوپر اصرار چل رہا ہوتا ہے نا، ٹھیک ہے؟ تو اس وجہ سے نا بار بار ہمیں یاد دلانے کی ضرورت پڑ جاتی ہے کہ خالی جو ہے وہ نفل پڑھنے سے جو ہے وہ اواب اور حفیظ کا درجہ انسان کو نہیں مل جائے کرتا، گناہ کبیرہ سے توبہ کرنا جو ہے وہ شرط ہوتی ہے۔ اس کے بعد پھر آپ کریں، جتنے آپ یہ رکعتیں پڑھیں گے آپ کو بڑے بڑے درجات ملتے چلے جائیں گے، یا یہ کہ روتے دھوتے رہے ہر وقت، ہے نا؟ گناہ کبیرہ جو ہے وہ اگر ہو رہا ہے، چھٹ نہیں پا رہا فار واٹ ایور ریزنز، تو رونا دھونا جو ہے وہ اس کے لیے تو کم از کم اپنے آپ کو تیار کریں نا۔ وجاء بقلب منیب، ابو بکر وراق رحمۃ اللہ علیہ فرماتے ہیں کہ منیب کی علامت یہ ہے کہ وہ حق تعالی جل شانہ کے ادب کو ہر وقت مستحضر رکھیں، اور اس کے سامنے تواضع اور عاجزی سے رہے، اور اپنے نفس کی خواہشات کو چھوڑ دے، ٹھیک ہے؟ اب ظاہر ہے نفس کی خواہشات کو چھوڑ دینے کے لیے تو پھر نفس کو مارنا پڑتا ہے، جو کہ سب سے مشکل کام بھی ہے۔ چلیں آگے چلیں، لہم ما یشاؤون فیہا، یعنی اہل جنت کو جنت میں ہر وہ چیز ملے گی جس کی وہ خواہش کریں گے، یعنی اہل جنت جس چیز کی خواہش کریں گے وہ فوراً حاضر تیار ملے گی۔ تو اب پیچھے جو اتنی مشکل باتیں، نفس کی خواہشات کو چھوڑ دینا آسان کام ہے کوئی، سب سے مشکل کام ہی تو یہ ہے، ٹھیک ہے نا؟ اور پیچھے جو ہے وہ فرائض کی بات ہو رہی تھی، تو شوہر کے فرائض کی بات ہو گئی، او ہو، اس سے زیادہ مشکل کام تو کوئی اور ہوتا نہیں ہے، ٹھیک ہے نا؟ نفس کی خواہش مار دینا وہ زیادہ مشکل کام ہوتا ہے، لیکن شوہر کے فرائض کو ادا کرنے کے لیے نفس کو مارنا پڑتا ہے، تو دونوں ہی سب سے مشکل کام ہوئے۔ تو اب اتنی مشکل چیزیں جو اوپر ڈال دی گئی ہیں، تو اب اس کے بعد نا ان کی فوائد، ان کی جزا جنت ملے گی، ایسے ہی نہیں فالتو میں، कि ये सब कुछ कर भी लिया, हाथ भी कोई नहीं आया। अजीब लोग बातें करते हैं इतना पढ़ने के बाद, इतना सुनने के बाद, कि दूसरे लोग जो हैं जो ऐसा करते हैं वो तो बड़ी अच्छी ज़िंदगी गुजार रहे हैं, और मैं ऐसा करती हूँ तो मेरी ज़िंदगी तो बड़ी ख़राब है। भाई मरना नहीं है क्या? मरने के ऊपर कोई नज़र नहीं है, तो जन्नत के ऊपर बिल्कुल हमारी नज़र ही नहीं है। हम जो है वो दुनिया के अंदर ही जो है अपने अपने अमाल के फवाइद चाहते हैं, दुनिया के अंदर ही हमें जगह चाहिए, जो ना दुनिया के अंदर ही हमें अप्रिसिएशन चाहिए। तो हम लोगों को देख देख करके जो है वो अजीब जो है वो मखमसे का शिकार हो रहे होते हैं, वो तो बड़ी अच्छी ज़िंदगी गुजार रहे हैं, हालांकि वो ऐसा नहीं करते, और मैं तो ऐसा करती हूँ तो मेरी ज़िंदगी तो बड़ी ख़राब है। बेसिक्स ही हमारी क्लियर नहीं हो रही है अभी तक, तो आगे कैसे बढ़ेंगे? तो ना कुरान के साथ जुड़ने का फ़ायदा क्या होता है कि कुरान जो है वो हमें जन्नत की भी याद बार बार दिलाता रहता है। तो जन्नत के बारे में क्या फरमाते हैं कि हर वो चीज़ मिलेगी जिसकी वो ख्वाहिश करेंगे, यानी अहले जन्नत जिस चीज़ की ख्वाहिश करेंगे वो फौरन हाजिर तैयार मिलेगी, देर व इंतज़ार की जहमत भी नहीं होगी। मुसनद अहमद में हजरत अबू सईद खुदरी रज़ी अल्लाह अन्हु से रिवायत है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि जन्नत में अगर किसी शख्स को औलाद की ख्वाहिश होगी तो हमल और वज़ह हमल, फिर बच्चे का बढ़ना, ये सब एक साथ में हो जाएगा। यानी अगर कोई औरत जो है वो इस दुनिया के अंदर औलाद की नेमत से महरूम रही भी है, जन्नत में पहुंच जाए ये नेमत भी अल्लाह ताला वहां पर उसको दे देंगे। यानी ऐसा नहीं है कि जी बस, यानी चूंकि इंसानों की काउंट तो जो है ना वो दुनिया के अंदर मुकम्मल हो गई, तो अब जो है ना वो मजीद इंसान अल्लाह ताला पैदा नहीं कर सकते, तो इस वजह से बेचारी जन्नत में भी औलाद से महरूम ही रहेगी? नहीं। यानी एक लॉजिकल कंक्लूजन दिमाग में आ सकता था ना कि जो दुनिया में औलाद से महरूम वो जन्नत में भी औलाद से महरूम? नहीं। नबी रसूलुल्लाह सल्लम ने बता दिया जन्नत में औलाद की नेमत भी अल्लाह ताला ता फरमा देंगे, ठीक है, वो जन्नती औलाद होगी, और वहां पर जो है वो ऐसा नहीं होगा कि ओहो ये तो बस थोड़ी सी नाकिस औलाद है ना। असल तो वो औलाद होती है जो कहीं दुनिया में मिलती है, ये तो कोई नकली औलाद है ना, जैसे कि वो MIS स्टूडियोज के कार्टून के बच्चों को दिखाते हैं ना, तो उसमें ना एक बच्चा था अपने वालदैन का अकलौता था, माँ का तो इंतकाल हो गया तो बाप के साथ रहता था, तो अब जो है ना उसको ये जिद चढ़ गई कि मुझे भाई चाहिए। अब वो उसके बाप जो थे वो शादी करना नहीं चाहते थे, तो अब इसके लिए दूसरा भाई कैसे लेकर के आए, तो उनको एक बड़ी ज़बरदस्त तरकीब समझ में आई। वो अपने एक साइंटिस्ट दोस्त के पास गए और उनके साइंटिस्ट दोस्त ने ना इनको एक रोबोट बना करके दे दिया, और उसके ऊपर इंसानी गोश्त पोश तरीके से ना बाकायदा इंसानी शक्ल का एक रोबोट बना के दे दिया। अब वो जो इनको भाई मिल गया इस लड़के को तो बड़ा खुश, लेकिन एक दिन जो है ना कली खुल गई और पता लग गया कि ये तो असल में रोबोट है। तो अब उसके ऊपर ना वो लड़का बहुत नाराज, अपने बाप के ऊपर भी गुस्सा, और इस रोबोट वाले भाई से बात करना भी छोड़ दिया कि तुम तो असली भाई नहीं हो, तुम तो जो है ना रोबोट हो, तुम मेरे भाई नहीं हो सकते। तो इसी तरीके से कोई औरत ये सोचे कि जन्नत के अंदर जो औलाद मिलेगी ना वो असली औलाद नहीं होगी, वो तो नकली औलाद होगी, असल औलाद तो दुनिया वाली औलाद होती है। नहीं, जन्नत के अंदर जो है ना फिर अल्लाह ताला ऐसी चीजें अता फरमाएंगे कि इस तरह के कोई ख्याल भी नहीं आएगा ऐसी औरत को, ठीक है। तो ये सारी नेमतें इंसान को वहां पर मिल जाएंगी, बल्कि वलदैना मजीद, यानी हमारे पास ऐसी नेमतें भी हैं कि जिनकी तरफ इंसान का वहमो ख्याल भी नहीं जा सकता, इसलिए वो उनकी ख्वाहिश भी नहीं कर सकता, क्योंकि वहम जाएगा तो ख्वाहिश करेगा। हज़रत अनस रज़ी अल्लाह अन्हु जाबिर रज़ी अल्लाह अन्हु फरमाया कि ये मजीद नेमत हक़ ताला की ज़ियारत बिना कैफ है जो अहले जन्नत को हासिल होगी। बिना कैफ के जिसकी कैफियत का हम इदराक ही नहीं कर सकते। ऐसा नहीं होगा कि अल्लाह ताला की ज़ियारत हो रही होगी और कोई कैफियत नहीं मिल रही होगी, कोई मज़ा नहीं आ रहा होगा, कोई दिल को राहत नहीं पहुंच रही होगी, कोई आंखें ठंडी नहीं हो रही होंगी। बिला कैफ का यह मतलब नहीं है कि ज़ियारत भी कर रहे हैं और कोई कैफियत भी नहीं मिल रही, बगैर कैफियत के ज़ियारत होगी नहीं, उसकी कैफियत का हम इदराक ही नहीं कर सकते कि कैसी कैफियत होगी अल्लाह ताला की ज़ियारत की, ठीक है। तो अनइमेजिनेबल, अनफैथमेबल, ठीक है, ऐसी ज़ियारत होगी। इस मज़मून की अहादीस खुद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से भी आयत लिल्लज़ीना अहसनुल हुस्ना व ज़ियादा की तफसीर में रिवायत की गई है, और बाज़ रवायात में है कि अहले जन्नत को ज़ियारत हक सुबहानहु तआला जुम्मे के रोज़ हुआ करेगी। और कुछ हदीसों से ये भी बात साबित होती है कि کچھ مومن ہوں گے جن کو جمعہ کے دن زیارت ہوگی، کچھ مومن ہوں گے جن کو کہ روزانہ زیارت ہوگی، اور کچھ مومن ایسے ہوں گے کہ جن کو جب جی چاہے گا اللہ تعالیٰ کی زیارت ہو جائے گی۔ ٹھیک ہے، تو یہ ظاہر ہے اعمال کے درجات ہوتے ہیں، قربانیوں کے درجات ہوتے ہیں، اس کے مطابق اللہ تعالیٰ کی زیارت والی جو نعمت ہے وہ بھی ان درجات کے حساب سے ایمان والوں کو جنت کے اندر ملے گی۔ کسی کو کوئی سوال پوچھنا ہو تو ابھی پوچھ لیے، ٹائم ہمارا ختم ہو گیا کلاس کا، لیکن سوال کی خاطر ہم ویٹ کر سکتے ہیں۔ ٹھیک ہے، پھر مجلس کی دعا دینی دنیاوی دونوں۔ اچھا، پہلی بات تو یہ کہ آپ مرد تو نہیں ہیں نا، اسامہ شریف نام ہے، امید ہے کہ آپ کی کسی اولاد کا نام یا کسی خاندان کے فرد کا نام ہوگا۔ مردوں کے کلاس کے اندر اجازت نہیں ہے کیونکہ یہ عالم آسان کا ٹھیک ہے، تو ری نیم کر لیا کریں اپنے نام کو۔ دوسرا یہ کہ اچھا ٹھیک، دینی دنیاوی دونوں مجلسوں میں یہ دعا تو پڑھنی ہے نا، کیونکہ گناہ جو ہے وہ دنیاوی مجالس کے اندر تو زیادہ ہونے کے چانسز ہوتے ہیں، اور دینی مجالس کے اندر بھی گناہ انسان سے ہو جاتے ہیں، زبان کی گناہ، ٹھیک ہے، تو ہر قسم کی مجلس سے اٹھنے کے لیے دعا ہے۔ فرائض کی طرف جو آج دفعہ بات کی گئی ہے شاید زیادہ الفاظ کے اندر، تو اس کو ذرا سنجیدگی سے لے لیں، ٹھیک ہے، کیونکہ یعنی تالی دونوں ہاتھوں سے بچتی ہے، صرف مردوں کو بولتے رہیں گے بولتے رہیں گے بولتے رہیں گے اور عورتوں کی طرف سے بالکل ہی اس طرف سے غفلت ہوگی نا، تو پھر تالی نہیں بجے گی، یعنی ایکویشن پوری نہیں ہوگی۔ ٹھیک ہے، تو اس وجہ سے کتابوں کو کھنگالیں، دیکھیں، ایسے بیانات سنیں۔ حضرت تھانوی رحمۃ اللہ علیہ بے شک ان کا جو بات کرنے کا انداز ہے وہ آج سے 100 سال پرانی انداز میں وہ بات کرتے ہیں، تو ذرا اس کو سمجھنا پڑتا ہے، لیکن علم حاصل کرنے کی نیت سے جو ہے نا وہ حضرت تھانوی رحمۃ اللہ علیہ نے ان باتوں کو بہت کلیئرلی لکھا ہے، ٹھیک ہے نا، تو ان کی یعنی علم حاصل کرنے کے لیے ان کے افادات سے اور ان کی کتابوں سے فائدہ اٹھانا چاہیے، ٹھیک ہے نا، بے شک اس میں سے پھر سمجھنے کی ضرورت پڑے گی، اس کی تفسیر کی ضرورت پڑے گی، تو اس کے لیے پھر اپنے ٹیچر سے پوچھیں، لیکن ان کی کتابوں کے اندر آپ کو یہ فرائض اور واجبات جو ہے نا وہ بہت یعنی پوائنٹ بائی پوائنٹ بہترین انداز میں لکھے ہوئے مل جائیں گے۔ ٹھیک ہے، تو اس کو جو ہے نا لائٹلی نہ لیں، اس کو اگنور نہ کریں، کیونکہ اصل مقصد تو اللہ کو راضی کرنا ہے نا، تو وہ فرائض کے بغیر نہیں ہو سکتا۔ ٹھیک ہے، کلاس ختم کرتے ہیں، وآخر دعوانا ان الحمد للہ رب العالمین، السلام علیکم۔ تو بائے بائے۔